तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
अब नेपालको कुरा गर्दाखेरि चाहिँ पछिल्लो समयमा चिनिया राष्ट्रपतिको नेपाल भ्रमण छुट्ने कुरा भएन होइन। अब चिनका राष्ट्रपति
जतिको चर्चा भएको थियो होइन, भ्रमण सके पनि चर्चा जारी नै रहेको छ होइन।
र अब चिनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल र चिनबीचको सम्बन्ध प्रगाढ पारेको दुवै देशका अधिकारीहरूले बताएका छन्। भारत भ्रमण सके लगत्तै उनी नेपाल आएका हुन् र त्यस क्रममा दुई देशबीच विभिन्न सम्झौताहरू पनि भएका छन्।
अब यी सम्झौताहरूले चाहिँ नेपाल भारत र चिनबीचको सम्बन्धमा कस्तो असर पार्छ र यसले अन्य एसियाली मुलुकमा पार्न सक्ने प्रभावबारे हामीले नेपाल भारत चीन मामिलाका जानकार तथा प्राध्यापक प्रमोद जयसवालसँग गरेको कुराकानी अब प्रस्तुत गर्न चाहन्छु। उहाँले नेपालका संवाददाता प्रतीक्षा दुलालसँगको गरेको यो कुराकानीको यो छोटो अंश एकचोटि सुनिहालौँ।
चाइनिज राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल र चाइनाको जुन रिलेसन छ त्यसलाई के फरक पार्छ होला? अब
सी जिनपिङको यसपालिको भिजिट धेरै सिग्निफिकेन्ट छ, किनभने उहाँले दुई तिनवटा मेजर एग्रिमेन्ट गरेर जानुभयो। सबभन्दा मेजर एम चाहिँ चाइनिजको इन्ट्रेस्ट पनि जुन हो त्यो के थियो भने कसरी चाहिँ ऊ आफ्नो तिब्बतको सेक्युरिटी इन्ट्रेस्टलाई सेफगार्ड गर्ने, त्यसमा चाहिँ दुई तिनवटा एग्रिमेन्ट गरेर गयो, एमओयू साइन गरेर गयो, जसमा चाहिँ बोर्डर म्यानेजमेन्टको कुरा आयो, क्रिमिनल एक्टिभिटीलाई कन्ट्रोल गर्ने कुरा आयो, त्यस्तै नेपाललाई बोर्डर म्यानेज गर्ने इक्विपमेन्ट दिएर सहयोग गर्ने त्यस्तो कुराहरू आयो। त्यो सँगसँगै नेपालको एउटा ठुलो इन्ट्रेस्ट थियो कि कसरी चाहिँ नेपाललाई चाहिँ चाइनासँग लिङ्क गर्ने, जुन चाहिँ हामी जो पहिला साउदर्न नेबरसँग मात्र ओपन थियो त्यसलाई चाहिँ नर्दर्न नेबरसँग कसरी लिङ्क हुने, त्यो हिमालयन ब्यारियर जुन भन्थ्यो त्यो कसरी ब्रेक गर्ने, त्यसको लागि पनि ठुलो एक्टिभिटिजहरू गरेर जानुभयो। त्यसैले यो एकदम सिग्निफिकेन्ट छ र यसले चाहिँ दुई देशको रिलेसनमा ठुलो इम्प्याक्ट पार्नेछ। यसले त्यो कनेक्टिभिटी अथवा नेपाल र चाइनालाई जोड्ने मात्र नभए यसलाई हामी चाहिँ रिलेसनलाई लामो समयसम्म अरू इन्गेजमेन्टहरू बढाउनेतिर लान्छ भने जस्तो मलाई लाग्दछ।
अब नेपालले चाहिँ चाइनाबाट रेल लिएर आउने, नेपालमा चाहिँ रेल कुद्छ भन्ने कुरा गरेको चाहिँ धेरै भइसक्यो। अब यो भिजिट पछि र यसमा भएका सम्झौताहरूले के त्यो सम्भावना देखिन्छ?
अफिसियली चाइनिज सरकारले कहिले पनि रेलवेको कुरा कमिटमेन्ट कहिले पनि गरेको थिएन। यो पहिलो कमिटमेन्ट हो जुन चाहिँ नेपाल र चाइना मिलेर चाहिँ फिजिबिलिटी स्टडी गर्ने भन्ने कुराहरू गरिरहेछन् र यसले अवश्य बाटो चाहिँ खोलेको छ, किनभने रेल चाइनिजबाट सम्भव छ, चाइनासँग ठुलो क्यापिटल छ, टेक्नोलोजी छ, त्यसैले सम्भव छ मलाई जस्तो लाग्दछ।
नेपालका नेताहरूले नेपाल चाइना र भारत तिनवटा देशबिच चाहिँ यो त्रिदेशीय साझेदारी हुनुपर्छ, त्यो चाहिँ नेपालको हितमा हुन्छ भनेर कुरा उठाएको धेरै भयो सक्यो। चाइनिज राष्ट्रपति सी चाहिँ भारत भ्रमण गरे लगत्तै नेपाल आउनु र त्यहाँ चाहिँ 2+1 जुन कुरा भएको छ त्यसले चाहिँ के त्यो सम्भव हुने देखिन्छ?
ट्राइलेटरलिजममा चाहिँ इन्डिया पहिलेदेखि नै कन्फिडेन्ट छैन। धेरैचोटि उनीहरूले के भनिसकेका छन् भने हामी बाइलेटरली रिजल्भ गरौँ, नेपाल इन्डिया अथवा नेपाल चाइनाबाट त्यो इस्युजहरूलाई अगाडि बढाउँ भनेर भनिसकेका छन्। यो ट्राइलेटरल कन्सेप्ट चाहिँ नेपालले अलिक बढी पुस गर्नुको कारण के हो भने यसबाट सबभन्दा ठुलो बेनिफिट, धेरै बेनिफिट नेपालले पाउनेछ। त्यो किनभने तपाईँको नेपालको दुईवटा मेजर एडभान्टेज छ, नेचुरल रिसोर्सेसमा तपाईँको हाइड्रो पावर छ र टुरिज्म सेक्टरलाई डेभलप गर्न सकिन्छ। इन्डिया र चाइना चाहिँ राइजिङ इकोनोमी हो, त्यहाँ राइजिङ मिडल क्लास भएकोले नेपाललाई बेनिफिट हुनसक्छ। त्यसले चाहिँ नेपाल चाहन्छ कि दुइटै देश आएर लगानी गरोस् टुरिज्म इन्डस्ट्रीमा र दुइटै देशको टुरिस्ट आओस्, त्यस्तै हाइड्रो पावर चाहिँ दुइटै मिलेर चाहिँ लगानी गरोस् र हामी चाहिँ प्रड्युस गरेको एक्सेस इलेक्ट्रिसिटी चाहिँ इन्डियालाई बेचौँ। त्यसले चाहिँ नेपाल चाहन्छ यस्तो प्रोजेक्ट ल्याउँ जुन चाहिँ इन्डिया र चाइना सँगै होस्, तर मैले अघि भने जस्तै इन्डिया त्यसमा कम्फोर्टेबल छैन, त्यसैले यो यति छिटो अगाडि बढ्छ जस्तो लाग्दैन। 2+1 कन्सेप्ट चाहिँ वुहान समिटबाट आएको हो। इन्डियाले के रेज गर्यो भने भुटान, त्यसलाई दोख्लम भर्खर सकेको थियो, भुटान र नेपालमा चाहिँ ज्यादै सेन्सिटिभ हुन्छ, उसको कन्सर्न धेरै छ, उसले चाहिँ आफ्नो स्फेयर अफ इन्फ्लुएन्स हेरिरहेछ, त्यो कारणले गर्दा चाहिँ त्यो चाइनाले बुझिदिनु पऱ्यो भन्ने कुरा राखेको र त्यो बेला नै आयो 2+1 कन्सेप्ट, जुन बेला चाइनाले एस्योर गरायो कि नेपाल जस्तो ठाउँमा चाहिँ ऊ इन्गेज गर्दा चाहिँ हामी दुईजना मिलेर सँगै बसेर अनि अगाडि बढाउँछौँ, जुन बेला चाहिँ उनीहरू भुटान र नेपालमा डिल गर्छन्। त्यसैले त्यो कन्सेप्टहरू आएको हो। यस्तो कन्सेप्टहरू अगाडि बढ्न अलिक टाइम लाग्छ, किनभने जबसम्म इन्डिया र चाइनामै सम्बन्ध सुदृढ हुँदैन तबसम्म अलिकति गाह्रो छ। अहिलेको दिनमा चाहिँ अलिकति सुदृढ भएको छ, तपाईँले वुहान समिट भयो, फेरि चेन्नई समिट भयो, त्यसमा चाहिँ हायेस्ट लेभलबाट नै दुई देशको कन्सर्नहरू राख्दा हायस्ट लेभलबाटै त्यसको रिजल्भ गर्ने चाहनाहरू व्यक्त गरिरहेको छ। चाइना पनि चाहन्छ कि साउथ एसियामा उसलाई आफ्नो पकड बढाउँ, आफ्नो इन्फ्लुएन्स बढाउँ, बिआरआईबाट आफ्नो कनेक्टिभिटी बढाउँ, आफ्नो ट्रेड एक्टिभिटिज बढाउँ, किनभने साउथ एसिया ठुलो मार्केट हो, ठुलो पपुलेसन हो, त्यसले गर्दा चाइना त्यो अपर्च्युनिटीलाई उपयोग गर्न चाहन्छ। त्यसैले मलाई लाग्छ त्यो प्रोसेसमा चाहिँ चाइनाले चाहिँ भारतलाई सहयोग गर्छ होला, कसरी उसको कन्सर्नहरूलाई एड्रेस गरेर अगाडि बढ्ने।
चाइनिज राष्ट्रपतिको भिजिटको बेलामा चाहिँ सुपुर्दगी सन्धिको बारेमा पनि छलफल हुने र सम्भवतः त्यो रिभाइजै हुने भन्ने कुरा थियो, तर त्यो हुन सकेन। त्यसका कारणहरू चाहिँ के हुन सक्छन्?
सुपुर्दगी सन्धि अलिकति सेन्सिटिभ छ। त्यो किन सेन्सिटिभ छ भने सुपुर्दगी सन्धि हामीले भारतबाट पनि प्रपोजल आएको थियो कि यस्तो सन्धि गरौँ भनेर, तर हामीले गरेनौँ किनभने यसले हाम्रो सोभरेनिटीलाई हर्ट गर्छ भनेर। र त्यस्तै सन्धि फेरि चिनबाट आउँदा समस्या आउन सक्ने, भारतले पनि पछि प्रेसराइज गर्न सक्ने कि हामीसँग गर्नुपर्छ भनेर त्यो सिचुएसन आउन सक्थ्यो। त्यसैले त्यो अलिकति सेन्सिटिभ नै थियो सुरुदेखि नै। चाइनिजको कन्सर्न के थियो भने तपाईँको तिब्बतनहरू नेपालमा आएर एन्टी चाइना एक्टिभिटिज गर्ने अथवा प्रो तिब्बतन जुन एक्टिभिटिज भन्छ त्यस्तो गतिविधि गर्दा चाहिँ त्यसलाई कसरी कन्ट्रोल गर्ने त्यो कन्सर्न थियो। र मलाई लाग्छ त्यो कन्सर्न चाहिँ अरू एग्रिमेन्टबाट पुरा गरे जस्तो लाग्छ। पहिलो चाहिँ बोर्डर म्यानेजमेन्टको कुरा आयो, त्यसपछि बोर्डर म्यानेजमेन्ट गर्ने इक्विपमेन्ट दिने, त्यस्तै लिगल एसिस्टेन्सको कुरा आयो, तपाईँको हाम्रो सुप्रिम कोर्टको हायस्ट लेभल र चाइनाको त्यस्तै बडीको हायस्ट लेभलमा एउटा एमओयु भयो। त्यसैले मलाई लाग्छ त्यो कुराहरू धेरै हदसम्म चाहिँ त्यसलाई डिल गरिएको छ विदाउट नेमिङ इट एक्सट्रेडिसन ट्रिटी।
पछिल्लो समय चाहिँ चाइनाले आफ्नो नीति अथवा भनौँ आफ्नो दृष्टि चाहिँ दक्षिण एसियामा केन्द्रित गर्न खोजेको, यहाँ चाहिँ व्यापार सम्भावनादेखि उसलाई अरू सम्भावना देखेर भनिन्छ। यसले गर्दा चाहिँ उसको अन्य एसियाली राष्ट्रहरूसँगको सम्बन्धमा केही फरक आउन सक्छ?
चिनको यहाँ दुईवटा ठुलो समस्या छ। एउटा के छ भने तपाईँको चाइनाले साउदर्न पार्ट र वेस्टर्न प्रोभिन्सेसहरूलाई डेभलप गर्नु छ भने उसलाई चाहिँ साउथ एसियासँग रिलेसन एकदम राम्रो राख्नु जरुरी छ। दोस्रो आयो कि तपाईँको चाइनाको मेजर ट्रेड चाहिँ साउथ चाइना सी भएर हुन्छ, जुन चाहिँ मलक्का स्टेट हुँदै वर्ल्ड वाइड ट्रान्सपोर्टेसन हुन्छ गुड्सहरूको, र त्यो सेक्टर चाहिँ अलिकति कम्प्लिकेटेड भइरहेछ, त्यहाँ डिस्प्युट हुने खतरा भएकोले चाइनाले चाहिँ एउटा अल्टरनेटिभ रुट पनि खोजिरहेछ, जस्तो म्यानमार, बङ्गलादेश, नेपाल, त्यस्तो रुटहरू खोजिरहेछ इरानबाट, जसले चाहिँ उसले ट्रेड गर्न सकोस् र त्यो सँगैसँगै चाहिँ तपाईँको एनर्जी सप्लाई लाइन कन्टिन्यू होस् भन्ने चाहिरहेछ। जुन साउथ चाइना सीको इस्यु मैले अघि कुरा गरेँ, त्यहाँ चाहिँ ठुलो पावरहरू चाहिँ अलिकति एउटा युनाइटेड फोर्सको रूपमा आइरहेछ, जस्तो युनाइटेड स्टेट्स, जापान, इन्डिया र अस्ट्रेलिया, क्वाड भनेर जुन अहिले भनिरहेको छ, इन्डो पेसिफिक स्ट्राटेजी जुन अमेरिकाको आइरहेछ, त्यो कुराले चाहिँ चाइना अलिक सशङ्कित छ। त्यसमा फेरि अब तपाईँको त्यो सिचुएसनमा चाहिँ अब कस्तो रिलेसन राख्ने चाइनाले आफ्नो वरिपरि, त्यो चाहिँ एकदम रिभाइभ गरिरहेको छ। त्यसैले तपाईँले हेर्नुहोला कि इन्डिया क्वाडमा भएदेखि अथवा इन्डियाले चाहिँ अमेरिकासँग रिलेसन इम्प्रुभ गरेदेखि, इन्गेजमेन्ट बढाएदेखि चाहिँ चाइनाले इन्डियालाई इम्पोर्टेन्स दिन थालेको छ। त्यससँगै फेरि जापानसँग पनि रिलेसनलाई अलिकति इम्प्रुभ गर्नेतर्फ चाइना बढिरहेको छ। सँगैसँगै चाहिँ अमेरिकालाई पनि नर्थ कोरिया इस्युमा चाहिँ कसरी अलिकति सजिलो बनाइदिने त्यो खालको एक्टिभिटिज गरिरहेको छ। अस्ट्रेलियासँग पनि इकोनोमिक इन्गेजमेन्ट बढिरहेछ र क्वाडमा त्यति स्ट्रङली अस्ट्रेलिया आउन सकिरहेको छैन। त्यस्तै मैले अरू देशसँग त्यसरी हेर्न सकिन्छ मलाई जस्तो लाग्दछ।
चाइनाले चाहिँ दक्षिण एसियाली राष्ट्रहरूसँग उसको सम्बन्ध प्रगाढ बनाउँदै जान सकेको खण्डमा चाइनिज विद्यार्थीहरू जुन विदेश पढ्न जान्छन्, जस्तै भनौँ न अस्ट्रेलियामा निकै ठुलो मात्रामा चाहिँ चाइनिज विद्यार्थीहरू रहेका छन् होइन, त्यसरी अस्ट्रेलिया लगायतका अन्य देशमा पढ्न जाने विद्यार्थीहरूको सङ्ख्या घट्न सक्छ अथवा त्यसमा केही प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
चाइनाले आजको दिनमा ठुल्ठुलो विश्वविद्यालयहरू बनाएको छन् र कोसिस के गरिरहेछन् भने हाम्रो विद्यार्थीहरू बाहिर नजाउन्, अर्को के कोसिस गरिरहेछन् बाहिरको विद्यार्थीहरू धेरै चाइनामा पढुन्, त्यो मैले देखेको छु। तपाईँले आजको दिनमा अमेरिकामा जाने विद्यार्थीहरू भन्दा बढी आजकल चाइनामा गइरहेछन्, चाइनिजहरूले धेरै ठुल्ठुलो स्कलरसिपहरू तपाईँको दिइरहेछन् स्टुडेन्टहरूलाई। त्यसैले मलाई लाग्छ यो क्रम अस्ट्रेलिया मात्र नभए संसारभरि नै घट्दैछ। तर पनि चाइना एउटा ठुलो जनसङ्ख्या भएको देश भएको संसारभरि त्यसको विद्यार्थीहरूको चाप हुने नै छ। अस्ट्रेलियामा त्यसको ठुलो इम्प्याक्ट पार्ला जस्तो लाग्दैन, किनभने त्यो जनसङ्ख्या नै यति छ कि त्यो खासै ठुलो फरक नपर्ला जस्तो लाग्दछ। तर ओभरअल चाहिँ बिस्तारै चाहिँ तपाईँको जुन ट्रेन्ड छ चाइनाबाट बाहिर जाने त्यो घट्दै गइरहेको छ, किनभने चाइनामा मैले भने जस्तै ठुल्ठुलो युनिभर्सिटिजहरू अलिकति अहिले फरेन प्रोफेसरहरूलाई चाइनामै ल्याएर युनिभर्सिटिजहरू खोलिरहेको छ। त्यो सिचुएसनमा लाग्छ त्यसलाई त्यसरी हेर्नुपर्छ जस्तो लाग्छ।
त्यही कुरा गर्दाखेरि चाहिँ चाइना र अस्ट्रेलियाको बिच चाहिँ व्यापार पनि त्यही ठुलो मात्रामा छ। दक्षिण एसियामा चाइनाले आफ्नो व्यापार विस्तार गरेको खण्डमा त्यहाँ चाहिँ के फरक पर्छ?
अस्ट्रेलियाको र चाइनाको ठुलो व्यापार हजुरले भने जस्तै छ, त्यो सँगसँगै अस्ट्रेलियाको एउटा कम्प्लिकेटेड रिलेसन के छ भने अस्ट्रेलिया चाहिँ क्वाडमा जुन चाहिँ इन्डो पेसिफिक स्ट्राटेजीको पाटो हो त्यसमा भाग लिँदै गइरहेको छ, त्यसले गर्दा चाहिँ चाइना त्यो रुचाउँदैन। त्यसले गर्दा मलाई लाग्छ चाइनाले दक्षिण एसियामा को इन्गेजमेन्टले भन्दा पनि अस्ट्रेलियाको आफ्नै जुन इन्डो पेसिफिकमा रोल हुन्छ त्यसले बढी असर पार्छ। यदि चाहिँ इन्डो पेसिफिक स्ट्राटेजीको पार्टमा चाहिँ अस्ट्रेलिया स्ट्रङली गयो भने त्यसको इकोनोमिक इम्प्लिकेसन अस्ट्रेलियामा पक्कै पर्छ, तर त्यो साउथ एसियामा त्यसले धेरै असर नपार्ला, किनभने मलाई लाग्छ कि अस्ट्रेलियाको एकदम ठुलो इकोनोमिक इन्गेजमेन्ट साउथ एसियामा छैन, एटलिस्ट नेपालमा छैन जस्तो मलाई लाग्दछ।
र उनी थिए नेपाल भारत चीन मामिलाका जानकार तथा प्राध्यापक प्रमोद जयसवाल, सहकर्मी प्रतीक्षा दुलालसँग कुरा गर्दै, विशेष गरेर चीनको प्रभाव चाहिँ भारत होइन नेपाल लगायत एसियाली मुलुक र अन्य राष्ट्रहरू अस्ट्रेलिया लगायतका राष्ट्रहरूमा पनि कतिको पर्छ अथवा कस्तो रहेको छ भन्ने सम्बन्धमा कुरा गर्दै, र यो कुराकानी पनि तपाईँहरूले केही बेरमा हाम्रो वेबसाइटमा पाउन सक्नुहुनेछ। ठेगाना हो
sbs.com.au/nepali।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।